तपाईं एसपीएस नेपालीको साथमा हुनुहुन्छ। नमस्ते श्रोतावृन्द, तपाईँ सुन्दै हुनुहुन्छ अस्ट्रेलियाली नेपाली समुदायमा घरेलु हिंसाको समस्याबारे एसपीएस नेपालीको विशेष पोडकास्ट श्रृङ्खला। मेरो नाम रेजी सरेल र यस श्रृङ्खलाको पहिलो भागमा तपाईँले रीता नाम दिएकी एक महिलाको अनुभव र अस्ट्रेलियामा घरेलु हिंसाको सामना गर्नु परिरहेका महिलाहरूले चुप लागेर बस्न किन नहुने बारे उनको अनुभव सुन्नुभएको थियो।
हामी बाहिर गएका थियौँ, बाहिरबाट भित्र म बच्चा र आमा भित्र आउँदा उहाँ बसिरहनु भएको थियो। के कुराहरू भयो, यसो गर्दा के छ भने मैले केही छैन के हुनु, अब मैले चाहेर ओरेर होइन, अब तपाईँको इच्छा पुरा गर्न, तपाईँलाई खुसी गर्न कहाँ, अब म अगाडि गएर अब तपाईँलाई फ्री छोडिदिन्छु, सहज अब मैले केही गर्न सक्दिनँ भन्ने भएपछि त अनि उहाँ उठेर हात हाल्नुभयो, अभ्युज भयो, असल्ठो रूपमा मलाई म बच्चा अनि मेरो आमा सबैजना नै भनौँ न हात हाल हाल भयो, उहाँले भनौँ न त्यसरी पिट्न सुरु गर्नु थाल्नुभयो। इमर्जेन्सी कल गर्ने ऊ आएको, मैले फोन गरेँ, आफ्नो सेफ्टी बचाउनु त पऱ्यो, बस्नु त पऱ्यो, आफू बाँच्नु भन्दा नि त्यो बुढी आमा र बुढो सानो बच्चा घर। मैले चाहिँ फोन गरेँ पुलिस गरेर आएँ, प्यारामेट्रिकल आएर आमालाई हस्पिटल लग्यो, हस्पिटल आइसक्नुभयो, एक रात बस्नुभयो।
त्यसै गरी यस श्रृङ्खलाको दोस्रो भागमा चाहिँ घरेलु हिंसा भनेको के हातपातमै सीमित छ त भन्ने बारे केही विज्ञहरूको भनाई हामीले प्रस्तुत गरेका थियौँ।
Threats of harm to the person, threats of harm to your children, threats of hurting an animal, a pet, blaming the person for all the problems in the relationship. Everything is turned on them, making them feel that they're always doing something wrong.
आजको यो तेस्रो र अन्तिम श्रृङ्खलामा चाहिँ हामी घरेलु हिंसा सम्बन्धी मुद्दाहरूमा अदालतमा आफ्ना ग्राहकहरूको प्रतिनिधित्व गर्दै आएका वकिल कुशल भट्टराईसँग कुराकानी गर्दैछौँ। पीडितहरूको सहायतामा उपलब्ध कानुनी विकल्प र उक्त विकल्पको दुरुपयोगबारे पनि भट्टराईले बताएका छन्। विगत 7 वर्षदेखि न्यू साउथ वेल्समा कानुन व्यवसायमा संलग्न रहेका कुशल भट्टराईसँग घरेलु हिंसा भनेको के हो र उनले नेपाली पृष्ठभूमिका परिवारहरूमा घरेलु हिंसाको अवस्था कस्तो पाएका छन् त भन्ने बारे पनि बताएका छन्। सुनिता पोखरेलद्वारा तयार पारिएको यो रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्छ दिनिता रिसाल।
वकिल भट्टराईले नेपालीहरूको संख्या बढेसँगै घरेलु हिंसाका घटना पनि धेरै बढेको बताएका छन्। उनले आफू आबद्ध ल फर्ममा पनि यससँग नै सम्बन्धित हप्ताको 1-2 सोधपुछ आउने गरेको बताएका छन्।
हालमा चाहिँ बढ्दै गएको नेपाली समुदाय बढ्दै गएको स्थितिमा चाहिँ डोमेस्टिक भायोलेन्सको केसहरू चाहिँ प्राय रेगुलरली नै सुनिन्छ, यो प्रतिदिन हुने घटना नै भएको छ र हामीनिर पनि हप्ताको 2-3 इन्क्वायरीहरू आइरहेको हुन्छ, नट ओन्ली फ्रम सिडनी नै होइन तर अलिकति टाढाबाट पनि आइरहेको हुन्छ। यो चाहिँ मेरो विचारमा चाहिँ हाम्रो पपुलेसन बढेको अनुसार नै यो घटना पनि बढिरहेको छ दिन प्रतिदिन।
घरेलु वातावरणमा एक व्यक्तिले अर्को व्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक वा अन्य कुनै पनि माध्यमबाट दबाबमा राख्ने अभ्यासलाई घरेलु हिंसा भनिने कुशल भट्टराईको भनाइ छ। उनले यस्तो हिंसा श्रीमान श्रीमतीमा मात्र सीमित नभई बालबच्चा, पार्टनर वा घरेलु वातावरणमा रहँदै आएका जो कोहीका बीचमा पनि हुन सक्ने बताएका छन्।
घरेलु हिंसा भनेको चाहिँ कुनै घरायसी वातावरणमा बसेर अर्को मान्छेसँग बस्दाखेरिको एकजना मान्छेले अर्को मान्छेमा चाहिँ कुनै दबाव या कन्ट्रोल सिर्जना गर्नका लागि गरिएको अभ्यास हो। कन्ट्रोल गर्नका लागि चाहिँ जुन दबाव सिर्जना गर्छ त्यसको लागि चाहिँ अब फिजिकली मात्रै गर्ने होइन कि त्यसको लागि चाहिँ भर्बल्ली गर्ने, साइकोलोजिकली गर्ने या इमोसनल्ली गर्ने, फाइनेन्सियली गर्ने, त्यो सबै किसिमको दबाव जुनले चाहिँ उसको चाहिँ वे अफ लाइफमा चाहिँ इम्प्याक्ट गर्छ, एडभर्सली इम्प्याक्ट गर्छ, त्यसलाई चाहिँ घरेलु हिंसा चाहिँ भनेर भनिन्छ हामीले चाहिँ भन्दछौँ।
तर यसरी प्रहरी समक्ष उजुरी परेको भन्दा झन्डै 3 गुणा बढी नै घरेलु हिंसाका घटना हुने गरेको भट्टराईको अनुमान छ। आप्रवासी पृष्ठभूमिका पीडितहरूले कानुनी प्रक्रिया थाहा नपाउँदा भाषा समस्या सांस्कृतिक मूल्य मान्यताका कारणले पनि उजुरी गर्न हिचकिचाउने प्रवृत्ति देखिने गरेको उनले बताए। साथै कतिपयले भिसामा समस्या आउने चिन्ता साथै आर्थिक रूपमा गाह्रो पर्ने डरले गर्दा पनि उजुरी नगर्ने उनको भनाइ छ। आफूहरू समक्ष यस्ता चिन्ता व्यक्त गर्दै पीडित आउँदा आकस्मिक सेवा 000 फोन गर्न वा प्रहरी समक्ष जान सल्लाह दिने गरेको कुशल भट्टराई बताउँछन्।
सावधानीपूर्वक कुरा गर्दाखेरि चाहिँ उहाँले उनीहरूलाई के भन्छ भने तिमीहरू भर्सक त्यो ठाउँबाट चाहिँ हट, अर्को सेल्टरमा जाऊ, साथी छ भने साथीकोमा जाऊ भनेर चाहिँ हामी चाहिँ सल्लाह दिने गर्दछौँ। किनभने त्यसले चाहिँ त्यो इन्सिडेन्ट र सानो इन्सिडेन्टले गर्दाखेरि रिस्क हुन्छ, जस्तो हामीले अहिले रिसेन्टली सुनेका छौँ मानिस नै को चाहिँ डेथ भएको कुराहरू, त्यो कुराहरू चाहिँ आउन सक्छ भनेर हामी चाहिँ त्यो अनुसार नै उनीहरूलाई भन्दछौँ।
पीडितले आफूमाथि घरेलु हिंसा भयो भनेर प्रहरीमा उजुरी दिने बित्तिकै राज्यले सो व्यक्तिको प्रतिनिधित्व गर्ने भएकोले कुशल भट्टराई र उनी आबद्ध भए जस्ता निजी ल फर्महरूमा चाहिँ प्रतिवादीहरू वा जो माथि उजुरी परेको हो उनीहरू आउने गर्दछन्। र भट्टराईका अनुसार यस्ता व्यक्तिहरू आफूहरू कहाँ भविष्यमा वादीमाथि थप हिंसा नहोस् भनेर सुनिश्चित गर्न प्रहरीहरूद्वारा प्रदान गरिने सुरक्षा सम्बन्धी निर्देशन एभिओ पाइसकेका हप्तामा नै 3-4 केसहरू आउने गरेका छन्।
जसको अगेन्स्टमा चाहिँ एभियो लिइसकेको हुन्छ या अप्रिहेन्डेड भायोलेन्स अर्डर लिइसकेको हुन्छ पुलिसको थ्रुबाट चाहिँ त्यो मान्छेहरू डिफेन्ड गर्नको लागि खालको मान्छेहरू चाहिँ आउँछन्। उनीहरू चाहिँ हाम्रोमा चाहिँ आउने भनेको चाहिँ प्रायः चाहिँ हप्तामा 3-4 केसहरू चाहिँ आइ नै रहेको हुन्छ। अब कति कुरा कतिलाई चाहिँ हामीले हेर्दाखेरि चाहिँ जेनरल सल्लाह दिएर उनीहरूलाई चाहिँ हामी चाहिँ उनीहरूको चाहिँ के हो हेरेर चाहिँ हामी कम्युनिटी सर्भिसेस सेन्टर लिगल एडहरूमा पनि पठाइदिन्छौँ र कतिलाई चाहिँ हामीले आफै पनि रिप्रेजेन्ट गर्दछौँ।
एभिओ भनेको चाहिँ के हो र यसले के कस्ता कुराहरू समेट्छ त सुनौ कुशल भट्टराईबाट।
जो भिक्टिम हुन्छ उसले चाहिँ स्टेटबाटै चाहिँ हजुरको सहयोग पाउँदछ। उसले पुलिसमा रिपोर्ट गर्यो भने उसको चाहिँ प्रोसिक्युसन गर्ने भनेको चाहिँ पुलिसले नै उसको तर्फबाट चाहिँ बहस गर्दछ या कोर्टमा केस लग्ने हुनाले चाहिँ सबै जसो भिक्टिमहरू प्रायः जसो भिक्टिमहरू चाहिँ सरकारी
वकिलबाटै
प्रोसिक्युटरकै थ्रुबाट जान्छ या पुलिसको प्रोसिक्युटरकै थ्रुबाट जान्छ। पीडितले चाहिँ आफैले चाहिँ पुलिसलाई रिपोर्ट गर्यो भने या असल्टको कुरा भनौँ या चाहिँ कुटपिटको कुराहरूलाई चाहिँ भन्यो भने त्यही अनुसार चाहिँ पुलिसले चाहिँ रिपोर्ट गरेर डोमेस्टिक भायोलेन्स अर्डरहरू चाहिँ डोमेस्टिक भायोलेन्स अर्डरहरू लिन्छ प्रोभिजनल, अनि त्यसपछि इन्टेरिम जुन चाहिँ कोर्टमा जाने हो। त्यसमाथि पनि हाम्रो प्रावधान पनि छ कि व्यक्तिले पनि एक अर्कोसँग चाहिँ लिन सक्दछ। त्यो गर्दाखेरि चाहिँ व्यक्तिले चाहिँ कोर्टमा गएर डाइरेक्ट लिनुपर्ने हुन्छ, भिक्टिमले चाहिँ कोर्टमा गएर जानुपर्ने हुन्छ। मान्छेलाई चाहिँ सबैभन्दा सजिलो चाहिँ भिक्टिमलाई चाहिँ पुलिसबाटै चाहिँ आउनु। हस्बेन्ड एन्ड वाइफको बिचमा फर इक्जाम्पल झगडा परेपछि त्यहाँनिर चाहिँ यदि हस्बेन्डले चाहिँ हात छोडेर अब वाइफलाई चाहिँ पुलिस बोलाएर पुलिसले आएर चाहिँ हजुरको त्यहाँनिर चाहिँ एनालाइसिस गर्यो कि ओके त्यहाँनिर चाहिँ झगडा भएको छ या त्यहाँनिर चाहिँ त्यो भिक्टिमलाई चाहिँ फियर छ, इन्टिमिडेसन ह्यारासमेन्टको फियर छ भने चाहिँ त्यो पुलिसले चाहिँ त्यो एसेस गरेर एउटा दिने अर्डर हो, जुनले चाहिँ जुन मान्छे चाहिँ पर्पेट्रेटरले चाहिँ गर्ने फ्युचरको एक्सनलाई चाहिँ रेस्ट्रिक्ट गर्दछ या उसलाई चाहिँ कन्ट्रोल गर्नलाई चाहिँ दिने अर्डर हो। यो चाहिँ एउटा चाहिँ पुलिसले दिने अर्डरलाई चाहिँ प्रोभिजनल अर्डर भन्दछ। त्यो चाहिँ 28 लागि हुन्छ। प्रोभिजनल अर्डर दिएपछि चाहिँ त्यो डिफेन्डेन्ट या चाहिँ जुन चाहिँ पर्पेट्रेटर हुन्छ उसले गएर चाहिँ कोर्टमा चाहिँ अब गएर चाहिँ हजुरको चाहिँ उसले के गर्ने हो, अब त्यो चाहिँ मान्ने हो या चाहिँ त्यसको डिफेन्ड गर्ने हो आफूलाई भन्ने कुराहरूको चाहिँ अगाडि बढ्नुपर्ने हुन्छ। अप्रिहेन्डेड भायोलेन्स अर्डरमा चाहिँ मेनली 3 म्यान्डेटरी क्लजेस कन्डिसन्सहरू हुन्छ, जुन चाहिँ के भन्दछ भन्दाखेरि उसले चाहिँ नम्बर 1 पर्पेट्रेटर या चाहिँ एक्युजले चाहिँ हजुरको हिर्काउन नपाउने, ह्यारास गर्न नपाउने, इन्टिमिडेसन गर्न नपाउने, स्टकिङ गर्न नपाउने भन्ने कुराहरू कन्डिसन हुन्छ। त्यसमाथि चाहिँ अब उनीहरूको चाहिँ पुलिसले जुन इन्टरभ्यू लिन्छ एसेस गर्छ, त्यसपछि फेरि थप कन्डिसनहरू पनि उसले राख्दछ। जस्तो तपाईँले भन्नुभयो जस्तै 100 जान नपाउने, उसको कामको ठाउँमा जान नपाउने, रक्सी खाएर उसको अगाडि बस्न नपाउने, यस्तो कन्डिसनहरू चाहिँ थप गर्न पाउँदछ।
प्रहरीबाट 28 सुरक्षा निर्देशन दिएपछि आरोपित अदालत समक्ष उपस्थित भएर आफूमाथिका आरोपहरू स्वीकार्ने हो कि त्यसको विरुद्धमा कानुनी लडाईँ लड्ने हो भन्ने बारे आफ्नो निर्णय राख्न सक्छन्। प्रहरीबाट एबिओ पाइसकेपछि पीडित र आरोपित दुवै अदालतमा उपस्थित हुनुपर्दछ भने त्यसै समयमा आफ्नो गल्ती स्वीकारे आरोपीमाथि प्रहरीकै प्रोभिजनल निर्देशन लागू हुन्छ तर उनले आफ्नो बचाउ गर्ने निर्णय लिएमा दुवै पक्षको सुनवाई सुरु हुन्छ। एभिओ आपराधिक मुद्दा नभए पनि यदि हातापाई भएको पाइएमा भने आपराधिक क्रियाकलाप अन्तर्गत राखी घटनाको प्रकृति र गम्भीरता हेरेर सजायको समयसीमा तोकिन्छ। शारीरिक हिंसाको सन्दर्भमा 2-10 वर्षसम्मको जेल सजाय साथै उक्त मुद्दा स्थानीय वा जिल्ला अदालत कहाँ चलाइन्छ भन्ने निर्णय हुन्छ। नेपाली समुदायमा कतिपय धम्कीपूर्ण भाषाहरूलाई बेवास्ता गरिने र शारीरिक रूपमा आक्रमण भएपछि मात्र घरेलु हिंसा भएको मान्ने गरिएको कुशल भट्टराई बताउँछन्। अस्ट्रेलियाको कानूनले कुनै पनि पारिवारिक परिवेशमा एक सदस्यले अर्को सदस्यलाई दिने गरेको दबाबका लागि एबिओ लिन सकिने भए पनि नेपाली समुदायमा हातपात नभएसम्म एबिओ लिने नगरिएको उनको भनाइ छ। एभिओको प्रभावकारिताका बारेमा कुरा गर्दा न्यू साउथ वेल्समा 20% एभिओहरूको उल्लङ्घन हुने गरेको रिपोर्ट आए पनि उनी 80% केसहरूमा पीडितहरूले यसका कारण सुरक्षित महसुस गर्ने विश्वास व्यक्त गर्छन्।
डोमेस्टिक भायोलेन्सको जुन एभिओ अर्डर हुन्छ त्यो चाहिँ क्रिमिनल चार्ज नभए पनि त्यसको ब्रिज चाहिँ क्रिमिनल चार्ज हो। त्यो यदि चाहिँ ब्रिज गरेको रिपोर्टिङ गरेको खण्डमा भिक्टिमले या अरू कसैले पनि गरेको खण्डमा चाहिँ 5,500 रुपियाँदेखि या 2 वर्षको जेल या दुवै हुन सक्ने प्रावधान रहेको छ। त्यो हिसाबले भन्नुभयो भने पक्कै पनि कन्ट्रोलिङ मेकानिजम चाहिँ राम्रो छ यसको।
तर एभिओ जारी गरिसकेपछि पनि यदि दुई पक्षबीच सहमति भएमा र दोषीले आफ्नो व्यवहारमा परिवर्तन गरेको पाइएमा उक्त निर्देशनलाई प्रहरी वा अदालत मार्फत फिर्ता लिन पनि सकिन्छ। उक्त एभिओमा बालबच्चा र अन्य आफन्तहरू पनि राखिएको छ भने दुई पक्षबीच एभिओ फिर्ता लिने सहमति भएको खण्डमा प्रहरीले नै अदालतमा उपस्थित भएर प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ। तर सधैँ एभिओ लिएर पीडित भनिएका नै सही हुन्छन् भन्ने नदेखिएको कुशल भट्टराई बताउँछन्। कतिपय उनी समक्ष आएका केसहरूमा प्राय गरी आफूमाथि हिंसा भएको भन्नेहरूले नै आरोपितमाथि मानसिक पीडा दिने गरेको पनि पाइएको बताए। त्यस्तै महिला नै घरेलु हिंसाको शिकार भएको प्राय सुनिने गरेको भए पनि पुरुषहरू पनि पीडित भएका धेरै देखिने गरेको उनले बताए। र कतिपय समयमा पीडक भएका आरोपितहरू उल्टै पीडित भएको पनि पाएका छन्। त्यस्तै एक अनुभव उनले सुनाए।
अब मेरो केसमा भन्दाखेरि बिकज मैले डिफेन्ड गरेका थिएँ भनेपछि हाम्रो चाहिँ एलेज पर्पेट्रेटर भएकोले चाहिँ उसले चाहिँ सुरुमै भिक्टिमको चाहिँ यो कन्डिसनमा उसले चाहिँ रिपोर्ट गर्न सक्छ है, एलिगेसन ल्याउन सक्छ है भन्ने खालको उसलाई भएकोले चाहिँ उसले पहिलादेखि नै उसले चाहिँ आफ्नो चाहिँ रेकर्डिङहरू गरेको थियो। उसले चाहिँ तपाईँको टेक्स्टहरू राखेको थियो। त्यो बेसिसमा हामीले चाहिँ लगेर अदालतमा प्रेजेन्ट गरेको हुँदाखेरि चाहिँ उसले चाहिँ जजले भन्नु पनि भयो यो क्लेम चाहिँ फेक क्लेम हो, यो चाहिँ सिस्टमको चाहिँ म्यानिपुलेसन हो पनि भनेर भन्नुभएको थियो। त्यो जुन मैले इन्सिडेन्ट भने त्यो केसमा भन्नुपर्दाखेरि त्यहाँनिर चाहिँ त्यस्तो खालको कुनै पनि कुरा देखिएको छैन जुन चाहिँ कुरा चाहिँ ले गर्दाखेरि चाहिँ इस्ट्याब्लिस होस् कि केटाले चाहिँ या पर्पेट्रेटरले चाहिँ हातापात नै गरेको थियो। त्यहाँनिर कुनै पनि बडीले सिम्टम्सहरू थिएन, त्यहाँनिर चाहिँ फिजिकल सराउन्डिङमा कुनै पनि किसिमको चाहिँ एग्रेसिभ बिहेभियर देखेको छैन या तोडफोड भएको प्रोपर्टी या चाहिँ अरू कुराहरू चाहिँ भएको थिएन। त्यस पछाडि जब चाहिँ पुलिसलाई फोन गरेपछि पनि मान्छेको नर्मल नै रियाक्सन थियो या नर्मल नै बिहेभियर थियो। त्यो हिसाबले चाहिँ गरेर त्यो सबै कुरालाई चाहिँ उनीहरूले चाहिँ 000 रेकर्डिङदेखि लिएर पुलिसको इन्टरभ्यूको रेकर्डिङदेखि लिएर सबै कुरा हेरेपछि चाहिँ जजले चाहिँ त्यो डिसिजन गरेको।
घरेलु हिंसा भएको भनिएको स्थानमा प्रहरी उपस्थित हुनासाथ प्रहरीले आफ्नो उपस्थिति पश्चात पनि थप हिंसाको घटना नहोस् भनेर एभिओ दिन अप्ठ्यारो मान्दैन। विशेष गरी महिलाहरूले फोन गरेर प्रहरीलाई बोलाएपछि प्रहरीले भविष्यमा अन्य अप्रिय घटना नहोस् भन्नका लागि उक्त निर्देशन प्रदान गर्ने गर्दछन्। एभिओले धेरैलाई सहयोग गर्ने गरे पनि कतिपयले यसलाई सम्पत्ति र बालबच्चालाई आफूसँग राख्नको लागि दुरुपयोग गरेको पाइने गरेको पनि कुशल भट्टराईको भनाइ छ। तर घरेलु हिंसाको पीडित भएकाहरूले प्रहरीमा उजुरी हाल्नु र आफूले हिंसा नगरेको दावी गर्दै आफ्नो बचाउ गर्नेहरूले प्रमाण राख्नु निकै महत्त्वपूर्ण हुने अधिवक्ता भट्टराई बताउँछन्। हिंसा पीडितहरूले प्रहरीमा खबर गर्दा तत्कालीन सुरक्षा त पाइहाल्छन्, साथै उनीहरूले विभिन्न सामाजिक सेवाहरूसम्म पनि पुर्याउने र आवश्यक परेको खण्डमा आश्रय पाउन समेत मद्दत गर्छन्। र आरोपितहरूको लागि उनको सन्देश भनेको, यदि आफूले हिंसा नगरेको र आफूलाई बचाउ गर्ने निर्णय गरेको खण्डमा उनीहरूले आफ्नो लागि बलियो प्रमाणहरू राख्न जरुरी हुन्छ। त्यसका लागि सधैँ रेकर्डिङहरू राख्न सम्भव नभए पनि विभिन्न वस्तुस्थितिलाई हेरेर निर्दोष भएमा आरोपितको पक्षमा फैसला आउने सम्भावना पनि प्रबल रहने उनको भनाइ छ।
पुलिसहरू चाहिँ त्यो पोजिसनमा छ जसले चाहिँ एसेस गर्न सक्दछ, र त्यसमाथि त्यो मात्रै होइन, पुलिसले एसेस गरेर चाहिँ एभियो लिने नलिने डिसिजन मात्रै गर्ने होइन कि तपाईँलाई चाहिँ उनीहरूसँग चाहिँ जो भिक्टिम भन्छ या एलेज भिक्टिम भन्छ उसलाई चाहिँ डिफ्रेन्ट सोसियल सर्भिसेस प्रोभाइडरसँग या चाहिँ भनौँ तपाईँको चाहिँ सेल्टर रुम्सहरू होम्सहरू इमर्जेन्सी सेल्टरदेखि अरू व्यवस्थाहरू पनि उनीहरूले मिलाइदिन सक्ने हुनाले या उनीहरूको लिङ्कमा हुने हुनाले चाहिँ हामीले चाहिँ सबैभन्दा इजी वेमा चाहिँ उनीहरूलाई चाहिँ त्यहाँ जाऊ भनेर भन्दछौँ। त्यसपछि त्यहीँबाट चाहिँ म्याटर फर्दर जान्छ, उनीहरूले नै आफै हेर्छ पुलिसहरूले। अब डिफेन्डेन्टको केसमा चाहिँ हामीले चाहिँ कुरा गर्नुपर्दा डिफेन्डेन्टहरूको केसमा चाहिँ हामी चाहिँ सुरुदेखिको फ्याक्टहरू हेर्छौँ, उसले जे जे मैले गरेको होइन भने चाहिँ उसले दोष लगायो। फेरि इक्जाम्पल भनौँ न, आरोप प्रत्यारोप रूपको कुरा गर्दाखेरि चाहिँ यदि चाहिँ उसले चाहिँ होइन मलाई नै गरेको छ भन्ने खालको हामी इभिडेन्सहरू हेर्छौँ, के उसले इभिडेन्स प्रड्युस गर्न सक्छ, त्यो इभिडेन्सहरू हामी आफैले चाहिँ एसेस गर्दछौँ। अनि त्यसपछि मात्रै हामीले चाहिँ ओके तिम्रो चाहिँ चान्सेस लाइकलीहुड कतिको छ भनेर चाहिँ हामीले उसलाई चाहिँ सल्लाह दिन्छौँ।
श्रीमान श्रीमती बीचको कुनै पनि घटनालाई निजी मामिलाको रूपमा मात्र लिन नहुने कुशल भट्टराई बताउँछन्। कथित पीडित र पीडक साथै उनीहरूको गतिविधिमाथि निगरानी राखेर समुदायले यस्ता घटनामा पनि आफ्नो भूमिका निर्वाह गर्न सक्ने तर प्राथमिक रूपमा कानुनी उपचार नै खोज्न उनी सुझाउँछन्। अस्ट्रेलियामा रहेका नेपाली पृष्ठभूमिका व्यक्तिलाई समुदायले कसरी सहयोग पुर्याउन सक्छ त? उनको जवाब यस्तो छ।
अब जसको चाहिँ अब रेजिडेन्सीहरू छ, जसको चाहिँ तपाईँको सिटिजनसिपहरू छ, उनीहरूलाई त अस्ट्रेलियन गभर्मेन्टकै कति फेसिलिटिजहरू चाहिँ या सर्भिसेसहरू प्रोभाइड गरेको छ जुन चाहिँ भिक्टिमको लागि, त्यो चाहिँ उनीहरूले चाहिँ इजिली एक्सेस गर्न सक्दछ। तर अब हाम्रो चाहिँ जुन चाहिँ टेम्पोररी या स्टुडेन्ट भिजामा या टुरिस्ट भिजामा आएर जो बसेको छ वा जो उनीहरू चाहिँ पर्मानेन्ट होइनन्, तिनीहरूको लागि चाहिँ डेफिनेटली कम्युनिटीले केही नगर्यो भने उनीहरूको चाहिँ जुन धेरै फाइनेन्सियली उनीहरू स्ट्रेसमा हुन्छ, त्यो झन् स्ट्रेस बढ्न थाल्छ। त्यसले गर्दाखेरि भरसक हाम्रो कम्युनिटीमा पनि केही एउटा कम्युनिटीबाट पनि केही सहयोग गर्ने या कुनै कमिटी बनाएर एउटा केही पहल गरे भने चाहिँ त्यसले चाहिँ अलिकति कम चाहिँ डेफिनेटली गर्दछ।
अहिलेसम्म उनको ल फर्ममा धेरै विद्यार्थी वा अस्थायी भिसामा रहेकाहरू सल्लाहका लागि आउने गरेका छन् भने स्थायी र नागरिकता नै लिइसकेकाहरूको सङ्ख्या पनि कम छैन।
म्याक्सिमम् चाहिँ हाम्रो चाहिँ स्टुडेन्टहरू जो चाहिँ टेम्पोररीमा छ, जोसँग चाहिँ आफ्नो लिगल एभेन्युजहरू चाहिँ धेरै जसो नपाउने ठाउँ या उनीहरूलाई नथाहा भएकोहरूको मान्छेहरू हुन्छन्, त्यसैले नै गर्दाखेरि हामी चाहिँ प्रायः चाहिँ कम्युनिटी सर्भिस सेन्टर, लिगल कम्युनिटी लिगल सेन्टर या चाहिँ तपाईँको लिगल एडहरू चाहिँ जानलाई चाहिँ भन्छौँ, सो द्याट उनीहरूलाई चाहिँ इजी एक्सेस र प्रोपर सल्लाह पनि आओस् भनेर। त्यो भन्दा भन्दै पनि अब हाम्रो पिआर भइसकेको या सिटिजन भइसकेको मान्छेहरूको पनि हाम्रोमा चाहिँ धेरै जस्तो केस, जस्तो अघि मैले दिएको इक्जाम्पलमा त्यो चाहिँ पर्मानेन्ट रेजिडेन्ट सिकेको ऊ चाहिँ हो, त्यो हिसाबले गर्दाखेरि पनि हाम्रो त्यो पनि छ। तर पर्मानेन्ट रेजिडेन्सीको चाहिँ अब अलरेडी इस्टाब्लिस फाइनेन्सियली इस्टाब्लिस भइसकेकोले उनीहरूको रिलेसनसिप ब्रेकडाउनलाई नै डोमेस्टिक भायोलेन्सलाई चाहिँ इट लिड्स टु रिलेसनसिप ब्रेकडाउन।
नेपाली समुदायमा घरेलु हिंसालाई लिएर कस्तो बुझाइरहेको छ त भन्नेबारे अधिवक्ता कुशल भट्टराई भन्छन्।
मेन कुरा चाहिँ हाम्रोमा बुझ्दैनन्, धेरै मान्छेले बुझेको छैनन् कि डोमेस्टिक भायोलेन्स भनेको चाहिँ पिट्नै पर्छ भन्ने खालको कुरा छ, या कुटपिट भएको मात्रै केस चाहिँ डोमेस्टिक भायोलेन्स हो, अब अरू कुराले तरिकाले थ्रेट गरेको कुराहरू चाहिँ होइन। अब जस्तो फर इक्जाम्पल अस्ति नै एक्चुली म हाम्रोमा चाहिँ अलिकति अगाडि नै हो कुरा चाहिँ, अब एकजना आउनुभएको थियो, उहाँले चाहिँ आफ्नो कम्प्युटर चाहिँ चलाइरहेको ल्यापटपमा चाहिँ त्यो ल्यापटपलाई फालिदिनु भयो, अनि उहाँको त्यसपछि पुलिस आएर चाहिँ अब पुलिस बोलाउनु भयो भिक्टिमले, अनि उहाँले भन्दाखेरि चाहिँ हामीलाई भन्नुपर्दाखेरि चाहिँ उहाँले के भन्नुभयो भन्दाखेरि चाहिँ यो ल्यापटप नै मेरो हो, ल्यापटप मेरो आफ्नो ल्यापटप उसले चलाइरहेको थियो मैले फालिदिएँ भने त के प्रब्लम हो भनेर भन्नुभयो भनेपछि हाम्रो मेन्टालिटीको कुरा तपाईँले जुन भन्नुभयो अब सोच्दाखेरि त उसले त त्यो कुरा नै खासमा उसले त भायोलेन्स हो नि त त्यहाँनिर फियर छ होइन तर उहाँलेको चाहिँ त्यो मेन्टालिटी गर्दाखेरि चाहिँ डोमेस्टिक त्यो कुरा चाहिँ उहाँले चाहिँ प्रोपर्टी ड्यामेजलाई चाहिँ उहाँले डोमेस्टिक भायोलेन्सको इन्सिडेन्टको रूपमा लिनु भएन अब यो चाहिँ हाम्रोमा चाहिँ धेरै नै ठुलो छ विकराल छ त्यही हिसाबले भन्नु पर्दाखेरि चाहिँ हाम्रोमा चाहिँ चेतनाको कुरा या चाहिँ हाम्रो चाहिँ डोमेस्टिक भायोलेन्स भनेको के हो भन्ने नै पढाउनु पर्ने या चाहिँ उहाँलाई चाहिँ अवगत गराउनु पर्ने जरुरी देखिन्छ
परिवारका सदस्यहरूले बालबच्चामाथि हात उठाउनुलाई पनि घरेलु हिंसा अन्तर्गत राखेर हेर्न सकिन्छ भने कुनै तनाव वा अन्य कारणले हिंसा गर्न सहुलियत नदिने भन्दै भट्टराईले अदालतमा मोर्टगेजको तनावमा मादक पदार्थ सेवनका कारण बेहोसीमा वा अन्य जुनसुकै परिस्थितिमा पनि एक व्यक्तिले अर्को व्यक्तिलाई हिंसा गर्न छुट प्रदान नगरिनेमा जोड दिएका छन्
कसैले पनि कुनै पनि कारणले गर्दाखेरि अर्कोमाथि हातपात या कुनै पनि किसिमको चाहिँ कन्ट्रोल या बिहेभियर प्याटर्न चेन्ज गर्न चाहिँ भएन
सिडनी वकिल कुशल भट्टराई अस्ट्रेलियाको नेपाली समुदायमा आफूले देखेका घरेलु हिंसाका घटनाबारे चर्चा गर्दै सुनिता पोखरेलद्वारा तयार पारिएको उक्त रिपोर्ट प्रस्तुत गर्दै हुनुहुन्थ्यो दिनिता रिसालले यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्ति पारिवारिक वा घरेलु हिंसाबाट प्रभावित भएका छन् भने राष्ट्रिय यौन हमला घरेलु र पारिवारिक हिंसा परामर्श सेवा 1-800-RESPECT एक 800-737-732 फोन गर्न सकिनेछ अथवा 1-800-RESPECT.org.au मा हेर्नुहोस् विपदको समयमा वा आपतकालीन सहायताका लागि 0000 वा 000 फोन गर्नुहोस् र यसका साथ हामी घरेलु हिंसा सम्बन्धी एसपिएस नेपालीको यो विशेष पडकास्ट श्रृङ्खलाको अन्त्यमा आइपुगेका छौँ यो पडकास्ट लगायत पछिल्ला अस्ट्रेलियाली समाचार हेर्न हाम्रो वेबसाइट जान नबिर्सिनुहोला ठेगाना हो sps.com.au/nepali हामीलाई आफ्नो समय दिनुभएकोमा धन्यवाद दिँदै म रेजी सर्याल बिदा चाहन्छु नमस्ते
लाइक शेयर र कमेन्ट गर्नुहोस् एसपीएस नेपालीलाई फेसबुकमा साथ दिनुहोस्